घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिमा गरिएको तालाबन्दी आज पनि कायमै। कञ्चनपुरमा पनि राष्ट्रिय मेलमिलाप दिवस मनाइयो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 11 तरकारी खेती अनिवार्य। अछामको पातलकोट सडक सञ्चारसँग जोडिँदा स्थानीय खुसी। सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको काङ्ग्रेसको आरोप। देश समृद्ध हुँदै समाजवादी क्रान्तिको बाटोतिर जान लागेको प्रचण्डको भनाई र युएई विरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा।
हेलो,
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूर संचार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो,
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिमा गरिएको तालाबन्दी आज पनि कायमै रहेको छ। सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा विद्यार्थी सहित प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा विद्यार्थीहरूले महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। आइतबार काङ्ग्रेस निकट नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, पूर्व एमाले निकट युवा सङ्घ, अनेरा सोभि र पूर्व नेकपा माओवादी केन्द्र निकट वाइसिएल र अखिल क्रान्तिकारीले नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। नगर विकास समितिले भूमाफियाहरूलाई बिना कुनै गुरु योजना अवैध तरिकाले जमिन दिएकाले त्यसको विरोध स्वरूप तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय प्रवक्ता सीके भट्टले शुक्लफाटा एफएमलाई जानकारी दिनुभयो। शुक्लफाटा एफएमसँग कुराकानी गर्नुहुँदै उहाँले हिजोदेखि गरिएको तालाबन्दी कायमै रहेको तथा आज विरोध स्वरूप नगर विकास समितिको जमिनमा अवैध तरिकाले निर्माण गरेका विभिन्न भवनहरूमा सांकेतिक विरोध स्वरूप रातो पेन्टले क्रस समेत गरिएको बताउनुभयो। उहाँका अनुसार भानु पार्टी प्यालेस रहेको भवन, विभिन्न काठमिलहरू, विभिन्न क्लिनिकहरू तथा अन्य भवनहरूमा समेत क्रस गरिएको छ। साथै उहाँले भोलि संयुक्त बैठक बसेर विरोध तथा आन्दोलनका आगामी कार्यक्रम तय गरिने समेत बताउनुभयो। तीनवटै पार्टीका युवा विद्यार्थीहरूले नगर विकास समितिको सम्पूर्ण जमिनमा अवैधानिक रूपमा बनेका संरचना भत्काउन प्रशासन र भीमदत्ता नगरपालिकालाई अल्टिमेटम दिएका थिए। उनीहरूले सरकारले नगर विकास समितिको जमिनमा बनेका घर नभत्काए आफै डोजर लगेर भत्काइदिने चेतावनी दिएका छन्। महेन्द्रनगर नगर विकास समितिका सदस्य सचिव मोहनदेव अवस्थीले नगर विकास समितिको ऐन 2053 अनुसार समितिले जमिन भाडामा दिन मन्त्रालयको स्वीकृति लिनुपर्ने बताउनुभयो। अतिक्रमण हटाउन र निर्माण कार्य रोक्न पटक पटक नगर विकास समितिबाट सूचना जारी गरिएको उहाँले जानकारी दिनुभयो। महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध तरिकाले बनाइएका भवनहरू नभत्काउन्जेलसम्म तालाबन्दी कायमै रहने नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष गङ्गा भट्टले शुक्लफाटा एफएमलाई जानकारी दिनुभयो। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले राष्ट्रिय मेलमिलाप दिवस आज भव्यताका साथ सम्पन्न गरेको छ। आज सम्पन्न राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा केही दिन अघि मात्र सम्पन्न महासमितिले गरेका महत्त्वपूर्ण निर्णयहरूको सन्देश आम कार्यकर्ता तथा जनतामा समेत पुर्याइएको छ। नेपाली काङ्ग्रेसले 77 जिल्लामा बिपी कोइरालाद्वारा प्रतिपादित कुराहरूलाई राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सबै नेता कार्यकर्ता तथा आम जनमानसमा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। नेपाली काङ्ग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहराको अध्यक्षता भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै पूर्व मन्त्री चौरसियाले बिपी कोइराला सामाजिक न्यायका अभियन्ता रहेको बताउँदै कोइरालाले सम्पूर्ण जात जाति तथा सम्पूर्ण धर्मका व्यक्तिहरूलाई समान तरिकाले व्यवहार गर्ने व्यक्ति रहेको समेत बताउनुभयो। यसै गरी चौरसियाले वर्तमान सरकारका काम कारवाही निकै अधिनायकवाद शैलीबाट अघि बढिरहेको टिप्पणी गर्दै सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार मौलाउनुको कारण समेत वर्तमान सरकारको कार्यशैली र उदासीनताको उपज भएको बताउनुभयो। कञ्चनपुरमा भएको जघन्य अपराध निर्मला हत्याकाण्डका दोषीलाई सरकारले बचाउने खेल खेल्नु र दोषीलाई कारवाहीको दायरामा नल्याउनु यो सरकारको पतनको बाटो भएको समेत उहाँले टिप्पणी गर्नुभयो। साथै नेपालीहरूको धार्मिक स्वतन्त्रतामाथि समेत अहिले सरकार प्रमुखहरूले हस्तक्षेप गरी विदेशीको हातमा देशलाई सुम्पन खोजेको उहाँले आरोप लगाउनु भएको थियो। कार्यक्रममा अन्य वक्ताहरू तथा प्रदेशसभा सदस्यहरू देवराज पाठक, श्यामलाल राणा, पूर्व सांसद गङ्गादत्त जोशी, पूर्व जिल्ला सचिव यज्ञराज चटोत, भोजराज बोहरा र पदम बोगटी, वर्तमान जिल्ला सचिव दिवाकर पाण्डे लगायत पूर्व नेता तथा कार्यकर्ताहरूले सम्बोधन गर्दै नेपाली काङ्ग्रेस सुदृढीकरणका लागि पार्टीलाई एक ढिक्का बनाउनु पर्ने र गुणगत राजनीतिको अन्त्य गरिनुपर्ने र प्रतिपक्षको बलियो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो। कार्यक्रममा राष्ट्रिय मेलमिलाप दिवसको वर्तमान आवश्यकता र औचित्यको बारेमा प्रकाश पारिएको थियो। सुदूरपश्चिमेलीहरूले अकालमै ज्यान गुमाउनुपर्ने विभिन्न कारणमध्ये सवारी दुर्घटना पनि एक हो। सवारी दुर्घटनामा परेर वर्षेनी सयौँले अकालमै ज्यान गुमाउनुपर्ने सुदूरपश्चिमवासीहरूको बाध्यता रहेको छ। सुदूरपश्चिममा मङ्गलबार र शुक्रबार बढी सवारी दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रदेश ट्राफिक प्रहरीकारले अन्तर्याका अनुसार अन्य बारभन्दा पनि तुलनात्मक रूपमा मङ्गलबार र शुक्रबार बढी सवारी दुर्घटना हुने गरेको छ। चालु आर्थिक वर्षको चार महिना साउन, भदौ, असोज र कार्तिकमा सुदूरपश्चिममा भएका 54 सवारी दुर्घटनामध्ये मङ्गलबार र शुक्रबार 26 दुर्घटना भएका छन्। सबैभन्दा बढी कार्तिकमा मङ्गलबार र शुक्रबार गरेर 12, भदौ र असोजमा 6 तथा साउनमा 2 सवारी दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क रहेको छ। त्यसै गरी चालु आर्थिक वर्षको चार महिनामा आइतबार 7, सोमबार 5, बुधबार 7, बिहिबार 6 र शनिबार 3 गरेर जम्मा 54 सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 11 आफ्ना वडाका जनता र बालबालिकाको स्वास्थ्य अवस्था तथा आर्थिक स्तरमा सुधार ल्याउनका लागि तरकारी खेती अनिवार्य गरेको छ। वडावासीहरूलाई तरकारी खेतीमा प्रोत्साहन गर्नका लागि एक घर पाँच बाली अभियान नै चलाइएको छ। अभियान अन्तर्गत वडाका सबै 992 घरधुरीलाई 5 प्रकारका तरकारी बिउ वितरण गरिएको छ। गोदावरीको ओलानी क्षेत्रका अधिकांश स्थानीयले तरकारी लगाउँदैनन्। सक्ने केहीले नजिकको अन्तर्या लगायत बजारबाट किनेर खाने गर्दछन्। विपन्न र दलित बस्ती रहेको त्यस वडामा प्राय खानामा तरकारीको प्रयोग गर्ने चलन छैन। यसले गर्दा बालबालिकामा कुपोषण र युवा अवस्थामै प्रौढ देखिने समस्या भएको वडाध्यक्ष शिवबहादुर पिकले बताउनुभयो। आफूलाई आवश्यक पर्ने तरकारी आफै उत्पादनमा प्रोत्साहन होस् भनेर एक घर पाँच बाली अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो। कुपोषणबाट बच्न बचाउन, तरकारी किन्दा पर्ने आर्थिक भार घटाउन हरेक घरमा तरकारी बाली लगाउने प्रयासमा वडा कार्यालय लागेको अध्यक्ष पिकले बताउनुभयो। तरकारी खाने बानीको विकास गर्नु पनि अभियानको लक्ष्य रहेको उहाँले बताउनुभयो। तरकारी खेतीमा वडालाई आत्मनिर्भर बनाउनका लागि गत मङ्सिरमा खुर्सानी, फर्सी, लौका, सिमी र भिन्टीको बिउ वडाका सबै घरमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ। बिउ वितरण र व्यावसायिक तरकारी खेती गर्न चाहनेलाई टनेल निर्माणका लागि वडा कार्यालयले चालु वर्षमा 2,00,000 रुपियाँ विनियोजन गरेको छ। बिउ वितरण गरेपछि अधिकांशले तरकारी लगाउन सुरु गरेको वडाध्यक्ष बिकले बताउनुभयो। अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा समान सहभागिता र अधिकारको सुनिश्चितताका चर्का नारा लगाए पनि व्यवहार त लागू नगरेको कैलालीमा रहेका अपाङ्ग भएका व्यक्तिहरूले गुनासो गरेका छन्। समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा आफूहरूलाई विभेदमा पार्दै आएको उनीहरूको गुनासो रहेको छ। देशमा 3 तहको सरकार आए पनि आफूहरूका समस्या जस्ताको त्यस्तै रहेको उनीहरूको गुनासो रहेको छ। कैलालीको घोडाघुडी नगरपालिका वडा नम्बर 1 हिक्मतपुर मुक्तकमैया शिविरका छविलाल चौधरीका दुवै खुट्टा चल्दैनन्। एक वर्षको उमेरमा 2044 सालमा अपाङ्गताको शिकार भएका चौधरीको अवस्था हालसम्म पनि उस्तै रहेको छ। स्थानीय सरकार आउनु पूर्व गाविसबाट सानै भए पनि सहयोग पाइरहेका छविलाल स्थानीय सरकार स्थापना भएपछि उक्त सहयोग पनि नपाएको दुखेसो गर्नुहुन्छ। उहाँले भन्नुभयो,
हाम्रो पहुँच त एकदमै गाह्रो, किनकि हामी गयो भने यस्ता हाम्रो कुरै सुनिदिनुहुन्न, उहाँ वारामा गए पनि कुरै सुन्नुहुन्न। एकचोटि भन्यो ल ल ल हुन्छ, मेरै भन्नु त अब उहाँले भन्नुभयो कि साइकल एउटा किन्नु भनेर बिल ल्याउनु भनेर भन्नुभयो। म बिल लगेर जाँदाखेरि घरि भन्नुहुन्छ
वारा कार्यालयमा
घरि भन्नुहुन्छ कि हाकिम साफ हुनुहुन्न भन्नुहुन्छ, घरि भन्नुहुन्छ कि अहिले नै पछि आउनु 2-4 दिन पछि। राज्यले चाहिँ हेर्ने दृष्टिकोण एकदमै फरकै जस्तो लाग्छ आजकल त। यो स्थानीय निकायले पनि अलिक कमै
छविलालको जस्तै गुनासो स्थानीय शेरबहादुर सुनारको पनि रहेको छ। उहाँका श्रीमती र छोराका पनि हात खुट्टा चल्दैनन्। जीवनसाथी र भविष्यको सहारा छोराकै उपचारको लागि भएको घर जग्गा पनि बेच्दा पनि उपचार सम्भव नभएपछि शेरबहादुर घरबार विहीन हुनु भएको छ।
मेरो बच्चा चाहिँ नि ज्वरो आएर त्यहाँदेखि पछि अब औषधि गरेँ, औषधि गर्दा गर्दै नि त्यो बच्चा उठ्न सकेन। अस्पताल लगेर गएँ, गिडी अस्पतालमा लगेँ त्यहाँ पनि ठिक भएन, बोलपुर लगेँ त्यहाँ पनि ठिक भएन, अनि त्यस पछाडि यहाँ तपाईँको महेन्द्रनगर त्यहाँ पनि पुऱ्याएँ हजुर, त्यहाँको अस्पताल पनि पुऱ्याएँ त्यहाँ पनि ठिक भएन। त्यस पछाडि मैले हरथाक भइसकेँ, त्यस पछाडि मेरो जग्गा घर जग्गा सबै उडिहाल्यो, मेरो बस्ने बास्न खाने घाँस्न त्यस्तो भएर एउटा बेसारा जीवनमा बिताएर बसेको छु।
सहयोगको लागि स्थानीय सरकारलाई गुहार्दा पनि उपेक्षा गरिएको दुखेसो उहाँले पोख्नुभयो। चुनावको बेला दुखी गरिबका समस्यालाई सम्बोधन गर्छौँ भन्ने प्रतिबद्धता जनाएकै जनप्रतिनिधिहरूले फर्केर पनि नहेर्ने गरेको उहाँ बताउनुहुन्छ।
घोडागुरी नगरपालिका त्यहाँभित्र जाँदाखेरि मलाई यस्तो दुःख पर्यो, मलाई यस्तो विलम्ब पर्यो, तपाईँहरूले केही सहारा दिनु भन्दा पनि उहाँहरूले कुनै सहारा दिनुभएको छैन र मैले अहिलेसम्मलाई घर जग्गा कुनै नभएर मैले बेसरा जीवन रुखको बिर्समुनि मेरो डेढा भएको छ, नै कुनै पाएको छैन सर, मैले कुनै ठाउँबाट मेरो सहारा छैन, म एकदम दुखित छु।
छविलाल र शेरबहादुर त केवल प्रतिनिधि पात्र मात्र हुन्, अपाङ्गता भएका अधिकांशका समस्या उस्तै रहेका छन्। अपाङ्गता भएका व्यक्तिहरू आफ्नो हक अधिकार सुनिश्चितताको लागि एकजुट नभएका पनि होइनन्। उनीहरूले विभिन्न समूह तथा संगठन निर्माण गरी आवाज उठाउने प्रयास गरिरहेकै छन्। स्थानीय सरकारले अपाङ्गताको क्षेत्रमा कुनै समन्वय नै नगर्ने गरेको बताउनुहुन्छ घोडाघुडी अपाङ्ग सेवा समाजका अध्यक्ष रामराज नेउपाने।
स्थानीय सरकार आउनुभन्दा अगाडि चाहिँ हाम्रो समन्वय र स्थानीय निकायहरूसँग समन्वय गरेर बढेका थियौँ र अहिले स्थानीय सरकार आइसकेपछि अब समन्वय त्यति हुन सकेको छैन।
स्थानीय सरकारले दूरदृष्टिले हेरिरहेको गुनासो बढिरहँदा घोडाघुडी नगरपालिकाका उपप्रमुख प्रेम कुमारी थापा पनि सहज रूपले यो कुरा स्वीकार गर्नुहुन्छ। अपाङ्गता भएकाहरूको समस्यालाई मध्यनजर गर्दै घोडाघुडी नगरपालिकामा चालु आर्थिक वर्षबाटै अपाङ्गता भत्ता घर घरमै पुर्याउने प्रतिबद्धता उहाँले जनाउनु भयो।
त्यो गुनासो नै हाम्रो लागि एउटा सुझाव सल्लाह बनेको छ। उहाँहरूकै सुझाव सल्लाहसँग हामी चाहिँ अथवा घोडाघुडी नगरपालिका स्थानीय सरकार सहकार्य गर्दै अगाडि बढ्ने एउटा जमर्को गरेको छ। अपाङ्गता भएका व्यक्तिहरूको जुन चाहिँ भत्ताहरू छ त्यो भत्ताहरू हामीले चाहिँ उहाँहरूकै घर घरमै पुर्याउने व्यवस्था चाहिँ गर्ने जमर्को गर्यो, यो तत्कालै हुन्छ।
त्यसै गरी कैलालीको धनगढी उपमहानगरपालिकाले पनि अपाङ्गतालाई प्राथमिकतामा राखेको दावी गरेको छ। धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर सिपमूलक तालिमहरू ल्याएको बताउनुभयो। उहाँले व्यक्तिको अपाङ्गतालाई हेरेर सोही अनुरूप उहाँहरूलाई तालिम दिएर आत्मनिर्भर बनाउने लक्ष्य राखिएको पनि बताउनुभयो। अपाङ्गता भएका व्यक्ति राज्यका विभिन्न सुविधाबाट वञ्चित रहेका छन्। विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिदेखि लिएर परिचय पत्र प्राप्तसम्ममा पहुँच अझै पुग्न सकेको छैन। त्यसतर्फ सरकारवाला निकायको ध्यान जान जरुरी छ। समाचारमा अब भने पालो भएको छ श्रोता विचारको। स्थानीय तहहरूद्वारा अपाङ्ग लक्षित कस्ता किसिमका योजना ल्याउँदा अपाङ्गता भएका व्यक्तिहरूलाई जीवनयापन गर्न सहज होला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
रमेश भट्ट। अपाङ्गता भएका व्यक्तिहरूलाई त उनीहरूले गर्न सक्ने किसिमको केही सिप सिकाइदिनु पर्यो नि त। त्यो सिप सिकाएर त्यसलाई चाहिँ अलिकति सपोर्ट गर्ने किसिमको आर्थिक सहयोग गरिदिएर तिनीहरूलाई चाहिँ त्यो काम गरिदियो भने अलि सजिलो होला कि जस्तो लाग्छ मलाई। केही पैसा दिएर त एकछिनलाई दुई चार दिन पैसा खान्छ नि सकिन्छ, सधैँ कति पैसा दिन सकिन्छ। उनीहरूले गर्न सक्ने किसिमको सिप सिकाइदिनु पर्यो, आजीवन उनीहरूले चाहिने आफ्नो गुजारा आफै गर्न सक्छन्।
चक्रदेव भट्ट। अपाङ्गता भएका व्यक्तिहरूको निमित्त स्थानीय सरकारले उनीहरूलाई स्वरोजगार सम्बन्धी तालिम दिने, जुन उनीहरूको लामो टाइमसम्म लाइफ आफ्नो जीवनयापन गर्न सजिलो हुन्छ। सरकारले अपाङ्गता सम्बन्धी भत्ता बाँडिरहेछ, त्यो अब कति उपयुक्त सोच्नुपर्ने विषय हो। उनीहरूलाई त्यो भत्ता भन्दा पनि नगद पैसा भन्दा पनि स्वरोजगार सम्बन्धी तालिम दिने, उनीहरूलाई सक्षम बनाइदिने, जसको कारणबाट उनीहरू चाहिँ आफ्नो जीवन सहज रूपमा यापन गर्न सक्छन्।
तर्कराज पन्त। स्थानीय तहमा अपाङ्गहरूलाई अब कसरी माथि उगास्ने भने सबभन्दा पहिले त तिनीहरूको घरको आर्थिक अवस्था, आमा बुवाहरूले कति उनलाई चाहिँ बिछोड गरेर पनि अपाङ्गता अवस्थामा उनीहरू व्यस्त भएका छन्। त्यो हिसाबले चाहिँ उहाँहरूलाई चाहिँ अब स्थानीय तहले केही न केही आर्थिक सहयोग हुन्छ कि उहाँहरूको शिक्षामा भनौँ केही त्यस्तो सुधारहरू गरिदिए राम्रो हुन्थ्यो, त्यसरी तिनीहरू माथि उठ्न सक्थे कि। कैयौँ पटक त हामीले विद्यालयबाट पनि त्यस्ता विद्यार्थीहरू गाउँ घरमा हामीले खोजिया छौँ, घुम्ती गरेर हाम्रो प्रहरस हामी सँगै गएर पनि पुगायौँ। त्यसपछि पनि स्थानीय तहले तिनीहरूमाथि कुनै त्यस्तो चासो देखाए जस्तो हामीलाई लागेन। हामीले सङ्कलन गरेर दिएका डाटाहरूमाथि पनि उहाँहरूले त्यति खासै चाहिँ गरिया छैन, त्यो प्रत्यक्ष हो। स्थानीय तहहरूले अलिकति गरिदियो भने उनीहरूलाई चाहिँ जीवनयापन गर्न सजिलो हुन्थ्यो।
प्रेमचन्द। अब सरकारले अपाङ्गहरूको लागि त केही उसरी विधानहरूमा पनि व्यवस्था भएको छ। अहिले विद्यालयमाहरू पनि छात्रवृत्तिको अवस्था वर्षका उनीहरूले जुन स्तरका अपाङ्गहरू छन् त्यो स्तरका उनीहरूलाई अब जीवनयापन गर्नको लागि त्यस्ता किसिमका सहयोग, त्यस्ता किसिमका अवसरहरू जुटाइदिने काम र उनीहरूलाई प्राथमिकता क्रममा राखेर काम राखेर तिनीहरूलाई त्यो सुविधा दिने काम गर्ने व्यवस्था मिलाइदिएको खण्डमा सरकारहरू पक्षले उत्तम हुने थियो मेरो विचार।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। तपाईँहरूले शुक्ला फाटा एफएम 90.4 मेगार्च, बारासिङ एफएम 102.2 मेगार्च, बझाङको सैपाल एफएम 100.6 मेगार्च, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्च र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ। शिक्षक आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस निजामती कर्मचारी आवासीय विद्यालय राजपुर दिपाइल डोटीको लागि देहाएका पदहरूमा शिक्षकहरूको प्रतियोगितात्मक लिखित परीक्षाद्वारा सेवा करारमा पदपूर्ति गर्न निम्न बमोजिमका योग्यता पुगेका उम्मेद्वारहरूलाई दरखास्त आह्वान गरिन्छ।
विषय सामाजिक शिक्षक एकजना महिला। शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरेको।
गणित शिक्षक एकजना खुला। मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषयमा कम्तीमा द्वितीय श्रेणीमा एमएड उत्तीर्ण गरेको।
विषय विज्ञान शिक्षक एकजना खुला। मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा कम्तीमा द्वितीय श्रेणीमा एमएससी उत्तीर्ण गरेको।
कम्प्युटर शिक्षक एकजना खुला। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर मूल विषय लिई कम्तीमा द्वितीय श्रेणीमा स्नातक उत्तीर्ण गरेको।
नोट, सबै उम्मेद्वारहरू शिक्षक सेवा आयोगबाट माध्यमिक तहको अध्यापन अनुमति पत्र प्राप्त भएको हुनुपर्नेछ।
तह माध्यमिक तह तृतीय श्रेणी सेवा करार।
परीक्षाको किसिम लिखित अन्तर्वार्ता र प्रयोगत्मक परीक्षा।
परीक्षा दस्तुर रु 1000।
परीक्षा दस्तुर बुझाउने विधि राष्ट्रिय वाणिज्य बैंक दिपाइलमा रहेको निजामती कर्मचारी आवासीय विद्यालय बोर्ड अफ ट्रस्टिज दिपाइलको चलानी हिसाब नम्बर 1308 नगद जम्मा गरेको भौचर दरखास्त फार्म साथ पेश गर्नुपर्ने।
दरखास्त बुझाउने माध्यम उम्मेद्वार आफैले वा हुलाकबाट म्याद नागि हुलाकबाट प्राप्त हुन आएका दरखास्त स्वीकृत गरिने छैन।
उम्मेद्वारको नागरिकता र उमेर हद दरखास्त दिने अन्तिम मिति सम्ममा 18 वर्ष पूरा भई 40 वर्ष ननागेको नेपाली नागरिक हुनुपर्नेछ।
दरखास्त दिने अन्तिम मिति 2075 पौष 11 गतेदेखि 30 दिन तथा दोब्बर दस्तुर 7 दिन थप।
पदमा रही गर्नुपर्ने कामको विवरण प्रचलित शिक्षा ऐन तथा नियमावलीले तोके बमोजिम शिक्षकले गर्नुपर्ने सम्पूर्ण कार्यहरू र विज्ञान तथा सामाजिक शिक्षकको हकमा केही अतिरिक्त जिम्मेवारी।
तलब, नेपाल सरकारको माध्यमिक तह तृतीय श्रेणीको शिक्षकको प्रचलित स्केल बमोजिम तथा अतिरिक्त जिम्मेवारीका लागि केही थप आर्थिक सुविधा।
लिखित परीक्षाको माध्यम अङ्ग्रेजी भाषा।
दरखास्त साथ संलग्न हुनुपर्ने कागजातहरू शैक्षिक योग्यताका प्रमाण पत्रहरू 1-1 प्रति,
नेपाली नागरिकताको प्रमाण पत्र 1 प्रति, अध्यापन अनुमति पत्रको प्रतिलिपि। थप जानकारीका लागि कर्मचारी आवासीय विद्यालयको सम्पर्क नम्बर 0994420094, निजामती कर्मचारी आवासीय विद्यालय राजपुर दिपाइल टोटी।
हार्दिक निमन्त्रणा। बेतकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेडको 14 वार्षिक साधारण सभा यही पुस 21 गते शनिबारका दिन बिहान 11 बजे गणेश निम्न माध्यमिक विद्यालय पिपलथलाको प्राङ्गणमा सम्पन्न हुने हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई गरिमामय उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। बेतकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेड, बेतकोट नगरपालिका 1, चम्फापुर कञ्चनपुर। सम्पर्क नम्बर 9806417852 र 9812735600।
ओहो, आज त निकै चिसो लागिरहेछ। चिसो बढे जस्तो छ नि सर।
हो रिता, साँच्चै मलाई पनि त्यस्तै लागिरहेछ। हेर न, अब यस्तै तरिकाले चिसो बढ्ने हो भने पक्कै पनि शीतलहर पर्ला जस्तो लाग्छ। शीतलहर भएको बेला हामीले पूर्व तयारी के गर्नुपर्छ भन्ने कुरा थाहा छ तिमीलाई रिता?
थाहा छैन सर, के गर्नुपर्छ?
ल सुन, शीतलहरबाट बस्न न्यानो लुगाको व्यवस्था गर्नुपर्छ। त्यसको साथसाथै इन्धनको जोहो गर्ने है, खास गरी गेडागुडी र प्रोटिन युक्त खाद्य वस्तुको जोहो गर्नुपर्छ। त्यसै गरी गाई वस्तु तथा घरपालुवा पशुको गोठ र फोहोर राम्ररी बारबेर गर्नुपर्छ है। धेरै चिसो सुरु भएपछि सञ्चित गरिएका दाउरा तथा इन्धनको प्रयोग गर्नुपर्छ। घरभित्रै न्यानो गरी बस्नुपर्छ। चिसोबाट बस्न र बचाउन शरीरलाई न्यानो पार्ने तातो झोलिलो खानेकुराहरू प्रशस्त मात्रामा खानुपर्छ र सुत्केरी महिला, नवजात शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र केटाकेटीहरूलाई चिसोबाट छिट्टै असर गर्ने हुँदा चिसोबाट बस्नका लागि तातो झोलिलो खानेकुरा खानुका साथै न्यानो कपडाहरू लगाउनु पर्छ।
यो सन्देश नेपाल रेड क्रस सोसाइटी, अमेरिकन रेड क्रसको साझेदारीमा महाकाली नदी समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनीकरण परियोजना कञ्चनपुरद्वारा जनहितमा जारी गरिएको हो।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। बझाङबाट 3 दिनदेखि अपहरणमा परेका एक युवकलाई भारतको पलियाबाट अपहरणमुक्त गरिएको छ। भारतको उत्तर प्रदेश स्थित खिरी जिल्लाको पलिया भन्ने स्थानमा लगेर राखिएका बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर 4 धनराज जोशीलाई कैलालीका प्रमुख जिल्लाधिकारी बाबुराम श्रेष्ठको पहलमा अपहरणमुक्त गरिएको हो। दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई अपहरणमा परेका जोशीलाई मुक्त गराइदिनका लागि आग्रह गरेपछि प्रशासन प्रहरी, सशस्त्र प्रहरी लगायतको समन्वयमा जिल्लामा जोशीलाई अपहरण मुक्त गरेर नेपाल ल्याइएको हो। उहाँलाई स्थानीयका जनप्रतिनिधिहरूको जिम्मा लगाइएको छ। दुर्गाथली गाउँपालिका 4 26 वर्षीय जोशीलाई भारतीय एसएसबीसँग समन्वय गरी अपहरण मुक्त गरेर जनप्रतिनिधिको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल 34 नम्बर गण धनगढीका गणपति सशस्त्र प्रहरी नायक उपरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। परिया घर भएका 50 वर्षीय रेहाना खा र जोशीले मिलेर जेसीबी स्काभेटर भाडामा लिएर सञ्चालन गरिरहेका थिए। दुवैबीच केही मतभेद भएपछि खाले जोशीलाई घुम्न जाउँ भनेर परिया पुर्याएर अपहरण गरेका थिए। बैतडीमा जीप व्यवसायीहरूले मनोमानी भाडा लिइरहेको यात्रुको चर्को आलोचना भइरहेका बेला अस्थायी ट्राफिक प्रहरी पोस्ट पाटन र सेती महाकाली यातायात व्यवसाय समिति शाखा पाटनले मनोमानी भाडा नियन्त्रणका लागि पहल थालेका छन्। अस्थायी ट्राफिक प्रहरी पोस्ट पाटन र सेती महाकाली यातायात व्यवसाय समिति शाखा पाटनले पाटन मेरौली पञ्चेश्वर सडक खण्डमा सञ्चालित सार्वजनिक सवारी साधनहरूमा भाडा लिस्ट टाँसेको छ। उक्त सडक खण्डमा सञ्चालित प्रत्येक सार्वजनिक सवारी साधनमा भाडा दर टाँसिएको सेती महाकाली यातायात व्यवसाय समिति शाखा पाटनका बुकिङ क्लर्क दिनेश विष्टले जानकारी दिनुभयो। यसअघि कच्ची सडकको भाडा प्रति किलोमिटर 7.5 रुपियाँ भएको भए पनि पछिल्लो पटक 10% भाडा बढेको हो। प्रति किलोमिटर 8 रुपियाँका दरले भाडा दर निर्धारण गर्दै मेरौलीसम्मको 38 किलोमिटरको भाडा ₹315 तोकिएको छ। यसका साथै पाटनमा यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा चेतनामूलक कार्यक्रम समेत गरिएको छ। उक्त कार्यक्रममा यात्रु विद्यार्थी स्थानीय व्यापारी सवारी चालक लगायत सरकारवाला निकाय सबैको सहभागिता रहेको थियो। कार्यक्रममा तोकिएको भाडा तिर्न तथा ट्राफिक नियम पालनाको विषयमा पनि जानकारी गराइएको थियो। प्रत्येक सवारी साधनमा भाडादर टाँस गरिएको र उक्त भाडादर भन्दा बढी भाडा लिने सवारी चालकहरूलाई कारवाही हुने अस्थायी ट्राफिक प्रहरी पोस्ट पाटनका इन्चार्ज तथा प्रहरी हवलदार तारा प्रसाद पन्तले बताउनुभयो। त्यसै गरी हिउँदियामको सुरुवात भएसँगै बैतडीका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ। सुर्नया गाउँपालिका 4 अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगढामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या बिहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताउनुभयो। करिब 450 विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पानीको अभावले शौचालय पनि बन्द गर्नु परेको उहाँको गुनासो रहेको छ। पानी खानका लागि पनि वडा कार्यालय र स्थानीय व्यापारी कहाँ जानुपर्ने भएकाले पढाइमा बाधा हुने गरेको कक्षा 10 अध्ययनरत छात्रा लीलावती भाटले बताउनुभयो। उक्त विद्यालयमा पहिले केयर नेपाल संस्थाले पानी ट्याङ्की र धाराको व्यवस्था गरिदिएकोमा त्यो बिग्रिएपछि करिब 8 यता पानीको अभाव हुँदै आएको छ। त्यसै गरी दोगडाकेदार गाउँपालिका 5 स्थित खोदमनाथ प्राथमिक विद्यालयमा खानेपानी अभाव भएको प्रधानाध्यापक करबीर राम सार्कीले जानकारी दिनुभयो। त्यसै गरी पुर्चणी नगरपालिका वडा नम्बर 3 नकालीमा पनि खानेपानी अभाव भएको छ। हिउँदियाम सुरु भएसँगै गाउँमा पनि खानेपानीको समस्या सुरु भएको स्थानीय कर्णबहादुर धामीले जानकारी दिनुभयो। हिउँदमा सबै पानीका मूल सुकेपछि खानेपानीको हाहाकार भएको हो। अछामको साँफेबगर नगरपालिका वडा नम्बर 14 पातलकोट सडक सञ्जालसँग जोडिँदा स्थानीयवासी खुसी भएका छन्। साँफेबगर नगरपालिका वडा नम्बर 9 बुढाकोटको वडा कार्यालयदेखि पातलकोटसम्मको 19 किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएसँगै साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले उद्घाटन गर्नुभएको छ। वडा नम्बर 9 बुढाकोटको वडा कार्यालयदेखि पातलकोटसम्म 69 लाखको लागतमा सडक निर्माण कार्य सम्पन्न भएको हो। प्रतिनिधि सभा क्षेत्र नम्बर 1 सांसद भीमबहादुर रावलको सांसद विकास कोष अन्तर्गत पूर्वाधार कार्यक्रमबाट 15 लाख, सुदूरपश्चिम प्रदेश सरकारबाट 20 लाख, वडा नम्बर 14 पातलकोटको 24 लाखको लागतमा बुढाकोटदेखि पातलकोटसम्मको सडक निर्माण कार्य सम्पन्न भएको हो। अब के राष्ट्रिय खबर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारले कर्मचारीहरूलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनु भएको छ। मेलमिलाप दिवसको अवसरमा काङ्ग्रेसले गरेको कार्यक्रममा सभापति देउवाले कर्मचारीमाथि नियन्त्रण गर्नु सरकारको अधिनायकवादी सोचको सुरुवात भएको बताउनुभयो। सरकार तानाशाही र एकलौटी गर्न खोजिरहेको तथा ब्युरोक्रेसीलाई पार्टीको कन्ट्रोलमा राख्न खोजेको सभापति देउवाको भनाइरहेको थियो। सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको भन्दै सभापति देउवाले आफूहरू अहिले पनि मेलमिलापको पक्षमा रहेको धारणा राख्नुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देश समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर जान लागेको बताउनु भएको छ। नेत्रविक्रम चन्द नेतृत्वको समूहबाट पुगेका नेता तथा कार्यकर्ताहरूलाई आज दिउँसो आफ्नै निवास घुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले नयाँ बाटोमा भए पनि आफूहरूले आफ्नो आदर्श र उद्देश्य नछोडेको बताउनु भएको हो। अध्यक्ष प्रचण्डले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरूबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताउनुभयो। प्राप्त उपलब्धि सानो र सजिलो गरी नभई हजारौंको बलिदानबाट भएको भन्दै प्रचण्डले समाजवादको यात्रा महान गम्भीर र लामो भएको समेत बताउनुभयो। अब खेल खबर युए विरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ। छनौट समितिले युए विरुद्धको सिरिजको लागि 20 सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो। छनौट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद विश्वाकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहित कुमार पौडेल, प्रदीप एरी, दिपेन्द्र सिंह ऐरी रहेका छन्। त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, पवन सराफ, सन्दीप जोरा, सुशान भारी, विक्रम सोम, भीम सार्की र अविनाश कर्ण रहेका छन्। युएसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी20 अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्नेछ। नेपालले पहिलो एक दिवसीय खेल जनवरी 25 तारिकमा खेल्नेछ। त्यसै गरी 26 तारिकमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल भने जनवरी 28 तारिकमा खेल्ने भएको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिमा गरिएको तालाबन्दी आज पनि कायमै। कञ्चनपुरमा पनि राष्ट्रिय मेलमिलाप दिवस मनाइयो। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 11 तरकारी खेती अनिवार्य। अछामको पातरकोट सडक सञ्जालसँग जोडिँदा स्थानीय खुसी। सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको काङ्ग्रेसको आरोप। देश समृद्धि हुँदै समाजवादी क्रान्तिको बाटोतिर जान लागेको प्रचण्डको भनाई। र युए विरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा। हुन्छ त अहिले यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए सुनाउनसै 525-574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म परिवृत्तिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओजाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पनि बिदा हुन्छु। हस्त नमस्कार।